سلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وذكر فإن الذكرى تنفع المؤمنين. صدق الله العظيم. چونکہ میری مثال کباب میں ہڈی کی طرح ہے کہ جیسے کباب میں ہڈی آ جائے نا تو کباب کا مزہ کرکرا، تو میں تو بن بلائے مہمان کے طور پہ وارد ہو گیا، اس لیے ان حضرات نے بہت ہی حکم فرمایا مولانا محمود الحسن صاحب نے کہ کچھ باتیں سنا دیں. تو چونکہ وقت بہت مختصر ہے تو میں اپنے پیارے شیخ پیر و مرشد عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب دار برکاتہم کی 10 نصیحتیں ہیں وہ پیش کرتا ہوں. اور حضرت والا نے یہ نصیحتیں دین کے کام کرنے والے یا جو دین کا کام کرنا چاہتے ہیں ان کے لیے نصیحتیں فرمائی ہیں. یہ 10 نصیحتیں جو میرے شیخ اور مرشد نے دین کے کام کرنے والوں کے لیے یا جو لوگ دین کا کام کرنا چاہتے ہیں ان کے لیے نصیحتیں ہیں. پہلی نصیحت تو حضرت نے یہ فرمائی کہ اپنے قرآن پاک کو درست کریں، قرآن پاک کو درست کرنے کا اہتمام کریں کہ عالم ہو اور قرآن پاک اچھا نہ پڑے. حروف کی غلطی، بعض غلطی تو بڑی غلطیاں ہوتی ہیں. ایک صاحب نے ایک اپنے امام کی دعوت کی اور اس کو کھانے میں دال کھلائی. اس نے کہا ارے عجیب آدمی ہے، تو کھانے میں دال کھلاتا ہے؟ تو اس نے کہا اصل میں آپ کو بھی دال بہت پسند ہے. کہا وہ کیسے؟ کہا جب آپ نماز پڑھاتے تو پڑھتے ہیں غیر المغضوب علیہم ولا الضالین، تو آپ کو تو دال اتنی پسند ہے اس لیے میں نے آپ کو دال کھلائی. جس دن آپ ولا الضالین پڑھیں گے، غیر المغضوب علیہم ولا الضالین، اس دن میں آپ کو دیسی مرغی کھلاؤں گا. لہذا قرآن پاک کو درست کریں، اس کے حروف، قرآن پاک کو غلط پڑھنا یہ گناہ ہے، لہذا قرآن پاک کے درست پڑھنے کا اہتمام کریں. یہ تمام مسلمانوں کے لیے عام ہے، قرآن پاک کا درست کرنا واجب ہے. اور وہ قرآن پاک کا حصہ جو نماز میں پڑھا جاتا ہے اس کو تو فرض ہے کہ قرآن مجید کا نماز میں پڑھنا فرض ہے، اس لیے اس کا درست کرنے کا اہتمام کریں. میرے شیخ اور مرشد فرماتے ہیں اس کا طریقہ یہ ہے کہ کسی قاری سے یاری لگاؤ اور 15 سے 20 منٹ اگر روزانہ دے دیں تو انشاءاللہ تعالی 2 سے 3 مہینے میں قرآن مجید سے ایک مناسبت پیدا ہو جائے گی اور سمجھ میں آنے لگ جائے گا. پھر تھوڑی سی محنت سے انشاءاللہ اس کا اعلیٰ درجہ بھی حاصل ہو سکتا ہے. تو پہلی بات یہ ارشاد فرمائی کہ اپنے قرآن مجید کو درست کریں. دوسری بات میرے شیخ اور مرشد فرماتے ہیں کہ دین کے کام کرنے والوں کے لیے، مردوں کے لیے تو یہ ہے کہ وہ مسجد میں جماعت سے نماز کا اہتمام کریں. مسجد میں یعنی دین کا کام کرنے والا ہو اور مسجد میں جماعت سے نماز نہ پڑھے، کتنی عجیب بات ہے. ایک جگہ کہیں حاضری ہوئی، دعوت کا کھانا کھا رہے تھے تو میزبان نے کوئی بات چلی تو اپنے امام کی شکایت کی، وہ بھی کھانے میں موجود، کہ ہمیں اپنے امام سے یہ شکایت ہے کہ یہ فجر کی نماز میں نہیں آتے. اب آپ بتائیے، ایک عام آدمی اگر یہ شکایت کرے، بات ایسی تھی، کوئی اور بات ہوتی تو میں اس کو ٹوک بھی دیتا، بات ایسی تھی کہ وہ یہ کمی اس کے اندر تھی اس لیے مجبور ہو گئے خاموش بیٹھے کہ غلطی ہے. تو لہذا اس کا اہتمام کرے کہ مسجد سے مردوں کے لیے مسجد میں جماعت کی نماز یہ واجب ہے، بغیر کسی عذر کے جماعت کی نماز کا چھوڑنا یہ درست نہیں ہے. اور پھر سوچے کہ جو ہم لوگ دین کا کام کرنا چاہتے ہیں، اگر ہم فجر کی نماز میں ہم سے اٹھا نہیں جاتا پھر ہم کس منہ سے دین کا کام کریں گے. تو اس لیے جماعت کی نماز کا مسجد میں اہتمام کریں. اور عورتوں کے لیے کہ اپنے وقت پر، مقرر جو وقت ہے، جو وقت پر نماز پڑھے، اس میں بلا وجہ تاخیر کرنا یہ درست نہیں ہے. تو دوسری نصیحت یہ ہے کہ جماعت مردوں کے لیے کہ مسجد میں جماعت کی نماز کا اہتمام کریں. اور تیسری بات میرے شیخ اور مرشد نے فرمائی مردوں کے لیے ہے کہ وہ ایک مٹھی داڑھی رکھیں، کیونکہ ایک مٹھی داڑھی کا رکھنا یہ واجب ہے. اور حکیم الامت تھانوی رحمتہ اللہ علیہ نے بیشتی زیور حصہ نمبر 11 صفحہ 115 پر بالوں کے احکام میں بات تحریر فرمائیے کہ ایک مٹھی داڑھی رکھنا اور ایک داڑھی کا منڈانا یا ایک مٹھی سے چاول کے دانے کے برابر کم کرنا حرام اور گناہ کبیرہ ہے. اور اسی کے ساتھ یہ داڑھی کا بچہ ہے جو نیچے والے ہونٹ کے نیچے ہوتا ہے. میرے مرشد فرماتے ہیں میری عمر 80 برس کی ہو گئی لیکن ابھی تک یہ بچہ کا بچہ ہی ہے، یہ بڑھتا ہی نہیں ہے. لہٰذا اس بچے کو بھی نہ کاٹے، اس داڑھی کے بچے کو بھی نہ کاٹے. اگر منہ میں گھستا ہے تو اس کو پیار سے سمجھائے کہ بیٹا بابا کے منہ میں مت گھسو.
تو لڑا اس کو سمجھا لے یہ نہیں گھسے گا. لیکن اس کا بھی رکھنا ریش بچہ جو کتابوں فقہ کی کتابوں میں اس کا ذکر ریش بچے کے نام سے ہے اس کا بھی رکھنا میرے دوستو واجب ہے. تو تیسرا کام یہ کریں ایک مٹھی داڑھی رکھے اور ساتھ میں اپنے بالوں کو کالا نہ کریں کہ بالوں کو مہندی لگانا یعنی لال رنگ لگانا اس کی تو اجازت شریعت نے دی ہے. لیکن حضرت ابراہیم علیہ السلام دنیا میں پہلے آدمی ہیں مشکا شریف کی روایت ہے کہ جن کے بال سفید ہوئے تو حیران ہو گئے کہ بال بھی سفید ہوئے. پوچھا ما ہذا یا ربی تو ارشاد فرمایا اللہ تعالیٰ نے ہذا وقارو کا یہ تیری عزت اور تیرا وقار ہے. تو لہذا بالوں کے ساتھ یعنی داڑھی کے ساتھ بالوں کو کالا بھی نہ کریں میرے دوستو یہ تیسری بات ہے. اور اس کے ساتھ مونچھوں کی سنت پر بھی عمل کریں کہ مونچھوں کو برابر کریں. چوتھی بات میرے شیخ اور مرشد فرماتے ہیں کہ مردوں کے لیے ٹخنے چھپانا اپنی شلوار کو ٹخنے سے نیچے لٹکانا یہ حرام اور گناہ کبیرہ ہے, اجازت نہیں ہے. اور جو لوگ یہ تکبر کی قید لگاتے ہیں تو بات یہ کہ حکیم الامت تھانوی رحمتہ اللہ علیہ نے فرمایا کہ جو یہ کہے کہ تکبر کی وجہ سے تو فرمایا کہ اگر کوئی تکبر کی وجہ سے ٹخنے چھپائے گا تو اس کو دو گناہ ملیں گے, ایک تو تکبر کا گناہ الگ اور شلوار کو ٹخنے سے نیچے لٹکانا یہ گناہ الگ. ہاں عورتوں کے لیے حکم یہ ہے کہ وہ اپنے ٹخنوں کو چھپائے. آج کل عورتوں نے یہ کام شروع کر دیا کہ ملا کا شلوار سلوانا شروع کر دی کہ ان کی شلوار ٹخنوں سے اوپر ہے اور مردوں کی شلوار ٹخنوں سے نیچے لٹکی ہوئی ہے. کھڑے ہونے کی حالت میں اور چلنے کی حالت میں میرے شیخ فرماتے ہیں ان دو حالت میں ٹخنے سے نیچے لٹکانا گناہ ہے. ہاں بیٹھے میں چھپ جائے یا وہ لباس حضرت علامہ خلیل احمد صاحب سہارنپوری رحمتہ اللہ نے بزل کے اندر یہ بات تحریر فرمائی, وہ لباس جو نیچے سے آ رہا ہے جیسے موزہ ہے اگر اس سے ٹخنا چھپ جائے تو کوئی گناہ نہیں ہے. میرے مرشد نے ایک دفعہ ہنستے ہوئے فرمایا کہ تم یہاں تک موزے کی بات کرتے ہو, اگر گھٹنے تک موزہ بنوا لو چاہے گردن تک موزہ بنوا لو اس سے بھی چھپ جائے تو گناہ نہیں ملے گا. تو چار بات ہو گئی. پانچویں بات میرے مرشد فرماتے ہیں کہ دینداروں کے لیے نہ ٹی وی رکھیں اور نہ ٹی وی دیکھیں. کہ کرکٹ میچ زمانہ گزر گیا, مدت گزر گئی, کرکٹ میچ کا شوق اب تک نہیں گیا. ایک ایسے ہی طالب علم تھا نا, وہ نمازیں کہیں پڑھاتا تھا لیکن فلموں کا بڑا شوقین تھا, فلمیں دیکھنے پہنچ جاتا. اب اس کے بعد رومال ڈال کر ایک دفعہ فلم دیکھنے پہنچ گیا, تھوڑی دیر میں بیرا آیا, ویٹر جس کو بولتے ہیں ویٹر آیا, اس نے ایک برگر اور پیپسی لا کر دی کہ جناب یہ لیجیے آپ کے لیے. اس نے کہا بھائی میں نے تو نہیں منگوایا. کہا نہیں جناب آپ کا آرڈر آیا ہے آپ کی طرف سے. کہا بھائی میں نے نہیں منگوایا. پیچھے سے آواز آئی امام صاحب لے لیجیے میں نے بھجوایا ہے. تو میرے پیارے دوستو دینداروں کے لیے بہت خاص ہے کہ ٹی وی نہ رکھے نہ ٹی وی دیکھے, نہ ٹی وی رکھے اور نہ ٹی وی کو دیکھے چاہے کرکٹ میچ ہی ہو. چھٹی بات میرے شیخ اور مرشد فرماتے ہیں چھٹی بات یہ ہے کہ وہ یہ کہ تصویر سے احتیاط کریں کہ تصویریں کھچوائیں نہیں. اب دیکھیں دین کی مجالس ہو وہاں تصویریں کھچ رہی ہو اور اسی طرح نوٹوں کے ہار. بخاری شریف کا ختم ہے, کتنی مبارک مجلس ہے, یہ برکت کی مجلس ہے میرے دوستو. اگر اس میں نوٹوں والے ہار پہنائے جا رہے ہیں تو کیا عالم ہوگا, وہ برکت رہے گی یا وہاں نحوست رہے گی. اور اب عجیب فتنہ آیا کہ موبائل رکھا, اب موبائل میں تصویریں کھینچی جا رہی ہے, شکل دیکھے تو ایسے کہ ماتھے سے لے کر ناک تک سجدے کا نشان, اور اپنے بیوی اور بچوں کی تصویریں موبائلوں میں رکھی ہوئی ہے. اچھے اچھے دیندار حضرات کا یہ عالم ہے. تو اس لیے چھٹی بات میرے شیخ اور مرشد فرماتے ہیں کہ تصویر نہ رکھیں اور نہ تصویر کھینچیں اگر کوئی کسی ضرورت کی وجہ سے. ایک میرے شیخ اور مرشد کی تربیت ہے, انسان ہے ضرورت کی وجہ سے کبھی تصویر کھینچوانی پڑتی ہے. تو جب گیا تصویر کھینچوانے تو وہاں جا کر بیٹھا تو تصویر کھینچوانے والے نے کہا اسماعیل, تو میں بالکل ایسے بیٹھا رہا. تو اس کو سمجھا شاید یہ ملا انگریزی نہیں جانتا, حالانکہ میں نے انگریزی بھی پڑھی ہوئی ہے. تو وہ سمجھا ملا انگریزی نہیں جانتا. تو اس نے کہا مسکرائیے, میں پھر بھی بیٹھا رہا. تو تصویر خیر اس نے کھینچی, مجھ سے کہا کیا بات ہے مولانا صاحب آپ مسکراتے نہیں ہیں. میں نے کہا بھائی دیکھو بات یہ ہے, میرے مرشد نے تربیت فرمائی ہے, اگر کسی وجہ سے تمہیں کوئی گناہ بحالت مجبوری کرنا بھی پڑ رہا ہے کہ حکومت کا قانون ہے جس میں تم مجبور ہو, تو کم از کم اس گناہ کو کرتے ہوئے ہنسو تو مت, کہ کم اتنا تو اللہ تعالیٰ کو دکھا سکو کہ اللہ ہم نے یہ گناہ کیا جو مجبوری کی حالت میں, ہم اس پر دل سے راضی نہیں ہیں. ایسا نہیں کہ منہ پھلا کر بیٹھ کے ذرا اور شان سے تصویر کھینچیے, تو ایسا نہیں. کم سے کم اللہ تعالیٰ کو اتنا تو دکھا دو کہ اللہ ہم اس پر راضی نہیں ہیں, ہم اس پر استغفار اور توبہ کرتے ہیں. تو چھٹی بات یہ کہ تصویر کو نہ رکھے نہ کھینچے, اور نہ پرانی تصویروں اس کو بھی پھاڑ ڈالے, اور یہاں تک کہ موبائل کے اندر بھی میرے پیارے دوستو. اور ساتویں بات میرے شیخ اور مرشد نے فرمائی وہ دینداروں کے لیے ذرا اہم ہے, مسئلہ نازک ہے, मसला नाजुक है और मुश्किल है, और वो ये है कि शरई पर्दे का एहतमाम करें। शरई पर्दे के माने ये नहीं है कि अपनी बीवी को बुरका बना के बाजारों में जाए तो पूरा बुरका के सर से पांव तक कुछ नजर नहीं आ रहा, लेकिन घर में जो आ जाए ना महरम घुसे चले आ रहे हैं। फरमाए कि खालू मिसले भालू के घुसे चले आ रहे हैं, और फूफा फूफा करते हुए घुसे चले आ रहे हैं। चचा का बेटा, खाला का बेटा, मामू का बेटा, पुप्पी का बेटा, जिसको देखो घर में घुसा चला आ रहे हैं। कि भाई की बीवी से पर्दा है, और बीवी की बहन शाली जिसका नाम रखा है आधी घरवाली, बहनों ही साहब उसको मोटरसाइकिल पर बिठा कर ले जा रहे हैं, जिससे शरई पर्दे, जिससे पर्दे का हुक्म है। मसला नाजुक है, मुश्किल है, लेकिन मेरे प्यारे दोस्तों, इस मुद्दा सोचे हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम, जिन्होंने हमारी खातिर से ताइफ के बाजार में, औहद के दामन में आपका खून मुबारक बहाए, कल कयामत के दिन हम किस मुंह से जवाब देंगे आपको कि जी इस जमाने में शरई पर्दा नहीं हो सकता। सिर्फ ये कह देना कि इस जमाने में शरई पर्दा नहीं हो सकता, ये कहकर अगर हम अपनी जान छुड़ा लें तो मेरे दोस्तों ऐसा हो नहीं सकता, क्योंकि इस जमाने में भी ऐसे ऐसे लोग हैं, ऐसे कि जो लोग शरई पर्दा भी कर रहे हैं। लिहाजा इसका एहतमाम करें, अपने भाई की बीवी से पर्दा, बीवी की बहन साली से, चचा की बीवी चच्ची से पर्दा, मामू की बीवी मुमानी से पर्दा है मेरे दोस्तों, और उसी तरह चचा खाला मामू फूफी इनके बेटों का घर में दाखिला बंद करे, बरदाना है वहां बिठाए कि जनाब आप याद तशरीफ रखे, आपकी खिदमत की जाएगी, आपको देसी मुर्गी खिलाई जाएगी, आपको अच्छी तरह आपकी मेहमानदारी करेंगे, लेकिन खबरदार घर में घुसने की इजाजत नहीं है, वो जनाना है, आपका इकराम किया जाएगा, शरबत वगैरह जो बोलेंगे दूध भी खिलाएंगे आपको, चेरी भी खिलाएंगे, और आपसे किचा सुस भी पूछेंगे और जाम भी पिलाएंगे, लेकिन खबरदार घर में घुसने की इजाजत नहीं है। हो गए ना सात, और नंबर आठ, ये नंबर आठ मेरे मुर्शिद ने फरमाया, लड़कों से बहुत एहतियात करो, लड़कों से बहुत बचो। अल्लामा शामी इब्न अब्दीन रहमतुल्लाह अलैह फरमाते हैं कि अल अमरदुल हसन, अमरद किसको कहते हैं, अल अमरदुल हसन अल्लदी लम तर्र शारिबहु, अल्लदी तर्र शारिबहु, कि वो है कि जिनकी मसे भीग गई हो, वलम तंबुत लिहयतहु, लेकिन अभी उनकी दाढ़ी ना निकली हो, उनसे भी हुक्मुहु का हुक्मिल मराती, इनका हुक्म मिसल औरत के है, ला यजूजुन नजर मिन फरकी ला कदमी, सर से लेकर पांव तक इनको देखना जायज नहीं है। बांग्लादेश के एक मुहद्दिस ने, जो मेरे शेख के हाथ पर बैठ भी है, उन्होंने हजरत से कहा कि हजरत हमारे मदरसे का एक कायदा है, कानून है, कि जो उस्ताद बड़ी किताबें पढ़ाता है उसको छोटी किताबें भी दी जाती हैं, तो हमें कभी छोटा दर्जा मिलता है, उसमें हसीन लड़के भी होते हैं, उनको क्या करूं। हजरत ने फरमाया तुम हनफी हो ना, उन्होंने कहा जी हजरत हनफी हूं, कहा हनफी हो तो इमाम अबू हनीफा ने अपने सौतेले बेटे इमाम मोहम्मद के साथ क्या किया था। अल्लामा शामी इब्न अब्दीन फरमाते हैं, इन्ना अबा हनीफा काना युजलिसु इमाम मुहम्मदिन फी दर्सिही खल्फ ज़हरिही मखाफतायनी मा कमाल तक्वाहु, कि किस कमाल दर्जे का उनका तकवा था, लेकिन नजर की हिफाजत की वजह से अपने सौतेले बेटे इमाम मोहम्मद को पीछे बिठाया करते थे। अल्लामा शामी इब्न अब्दीन फतावा शामिया के अंदर ये बात लिखते हैं, और खुद उनके बारे में फरमाया, इमाम मोहम्मद के बारे में अल्लामा शामी ने लिखा कि काना सबीहन, बहुत खूबसूरत थे वो। तो फरमाए कि जब वो हनफी है, तुम हनफी हो, तो अपने उस्ताद, अपने इमाम अबू हनीफा की सुन्नत पर क्यों नहीं अमल करते, उनके तरीके पर क्यों नहीं अमल करते। तो वो साहब क्या कहने लगे, कहा हजरत अगर मैंने ये काम किया कि लड़कों को पीछे बिठाया तो मेरी तो बड़ी बदनामी होगी, लोग तो बड़ी एतराजात करेंगे, बदनामी होगी मेरी। तो मेरे शेख ने रोते हुए फरमाया, हाँ इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने अपने सौतेले बेटे को पीछे बिठाया, उनकी बदनामी हुई या उनको इज्जत मिल रही है। फरमा रहे अच्छा चलो अगर ये तुमसे मुश्किल है तो यूं कर लो, जो गैर हसीन है उनको सामने बिठा लो, यानी उनको क्या बना लो, मतन। ये हजरत की तकरीर है, उनको बना लो मतन, और जो हसीन है उनको दाएं बाएं बिठा लो, उनको बना दो हाशिया, और मतन जली होता है उसके लिए तायराना नजर काफी है, और हाशिया खफी होता है उसके लिए गायराना नजर की जरूरत है, गौर से देखने की जरूरत। फरमाया कम से कम चलो इतना तो कर लो, दाएं बाएं बिठा लो ताकि उनको देखने, उनकी तरफ नजर ना पड़े, और जो गैर हसीन है उनको सामने बिठाओ। अल्लाह अकबर। तो इनसे एहतियात करें, आठवीं बात हो गई ना। और नवी बात यह है, मेरे शेख के मुर्शिद हजरत मौलाना शाह अब्राहिम लख साहब रहमतुल्लाह अलैह हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह के आखिरी खलीफा थे। हजरत का भी अब इंतकाल हो गया, आखिरी इंतकाल उन्हीं खलीफा का हुआ। उन्होंने फरमाया कि अच्छा भाई एक बात बताओ कि अगर तुम जनाजा लेकर जा रहे हो, जैसे गांव से निकले घर से तो पांच छह सात आठ आदमी होते हैं, अब बाजार में गुजरता है तो हर आदमी जनाजा देखता है और कहता है कि चलो भाई उठाओ, हर ताजिर दौड़ता है, दुकानदार दौड़ता है कि चलो भाई हम भी जनाजा उठाए, ये नेकी और सवाब का काम करें। फरमाया कि अगर तुम जनाजा लेकर जा रहे हो और वो जनाजे में दूसरे लोग जनाजा उठाने के लिए आगे बढ़े तो इससे तुम्हें खुशी होगी या तकलीफ होगी। मैं भी हाजिर था मजलिस में, तो मैंने हजरत वाला की ज्यारत भी की, खिदमत का अल्लाह ताला ने मौका भी अता फरमाया। तो अर्ज किया कि हजरत हमें तो बहुत खुशी होगी। फरमाया कि अगर तुमने एक मदरसा खोला है और उसी इलाके में किसी दूसरे ने मदरसा खोल दिया, या कोई एक आलिम काम कर रहा है, एक दीन का काम कर रहा है, अगर उसी इलाके में दूसरे ने दीन का काम शुरू कर दिया तो अब तुमको क्या तकलीफ है? क्यों तुम उसके साथ हसद करते हो? क्यों तुमको तो तकलीफ है कि वो काम ना करे बस हम ही करें? फरमाया ये हसद के मरज जो है, हजरत मौलाना शाह मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह मेरे शेख के मशायख में से, उन्होंने फरमाया हसद की आग में क्यों जल रहे हो? हसद की आग में क्यों जल रहे हो? जहन्नम की तरफ तुम क्यों चल रहे हो? खुदा के फैसले से हो तुम नाराज, कफे अफसोस तुम क्यों मल रहे हो? कि जब अगर एक आदमी उसे दीन की तरक्की, दीन का फायदा हो रहा है और तुमको क्या तकलीफ है कि उसको कोशिश करे कि उसकी टांग खींचे। वो हमारे एक दोस्त ने लतीफा सुनाया, कहा कि एक साहब ने कहा कि मैंने ख्वाब में जन्नत देखी, जन्नत में गया तो देखा हर कुएं पे वहां एक जगह बनी हुई है, वहां एक फरिश्ता मुकर्रर है, कुएं है, तो वो क्या करते, एक दूसरे के ऊपर चढ़ते, एक दूसरे के ऊपर चढ़ते तो फरिश्ता डंडा मारता, कुएं से बाहर निकलने के लिए फरिश्ता डंडा मारता तो वो सारे गिर जाते। कहा एक कुआं ऐसा देखा कि वहां कोई फरिश्ता ही नहीं है, तो पूछा कि भाई क्या बात है यहां पर, यहां फरिश्ता क्यों नहीं? कहा यहां जरूरत ही नहीं है। कहा क्यों जरूरत नहीं? कहा यहां पाकिस्तानी कौम रहती है, जब कोई ऊपर चढ़ता है नीचे से कोई टांग खींच लेता है, यहां जरूरत ही नहीं है किसी की, यहां टांग खींचने खुद ही काफी है। और ये भी हमारी कौम की अजीब एक निशानी है कि हमारे, किसी ने वो कहा ना एक लतीफा और सुनाया हजरत, कि उन्होंने कहा कि जन्नत में कैसे पता चलेगा यहां पाकिस्तानी कौम रहती है? कहा जहां पर जो है गिलास जंजीरों से बंधे हुए हो ना, वहां पाकिस्तानी कौम रहती है। ये आलम है कि काबे शरीफ जाते हैं वहां से भी गिलास चुरा के ले आते हैं, वहां कभी नहीं छोड़ते। तो इसलिए मेरे प्यारे दोस्तों, ये जो हसद की बीमारी है, ये बीमारी इंतहाई मुज़िर है ही आम आदमी के लिए। क्या अब दीनदार हो, अगर एक मदरसे के साथ दूसरा मदरसा खुल गया, मेरे मुर्शिद ने फरमाया, तो इसमें क्या है भाई, शुक्र अदा करो कि हम दीन का काम कर रहे थे, अल्लाह ताला ने एक साथी भेज दिया, एक रफीक भेज दिया कि अब हम एक अकेले जिम्मेदार उठाते, चलो एक साथ काम करने वाला मिल गया, अगर कोई अच्छा काम कर रहा है तो उसको आगे बढ़ाना, इसमें क्या है? तो ये जो हसद की बीमारी है इसने बहुत तबाह किया है कि मेरा मदरसा फलां ये दीन का काम इतना क्यों कर रहा है, फलां के पास लोग इतना क्यों जाते हैं, फलां की इतनी क्यों है। इसका नतीजा क्या है कि बजाय ये कि आपस में मोहब्बत पैदा होती, हर एक आदमी एक दूसरे की काट में लगाए कि फलां शुबे वाला ऐसा, फलां शुबे वाला ऐसा, वो उस पर तनकीद करेगा, वो उस पर तनकीद करेगा, और सारी मजलिसें गीबत से भरी हुई है। इसलिए नवी बात यह फरमाई, क्या हसद मत करो। और आखिरी बात, दिल का शरतुन कामिला, फरमाया कि तुम देवबंदी हो, हम लोग अपने बहुत फखर से ऐलानात करते हैं कि हम देवबंदी हैं। फरमाया लेकिन अजीब बात यह है कि जब चंदा लेने का मामला आता है तो रशीदी, थानवी, अशरफी, हुसैनी, मदनी, कासमी ये सब है, लेकिन अजीब बात यह कि इनके तरीके पर अमल नहीं करते। और वो तरीका यह है कि किसी अल्लाह वाले को अपने सर के ऊपर नहीं रखते, किसी को अपना शेख और मुर्शिद नहीं बनाते, किसी अल्लाह वाले को अपने सर के ऊपर रखे, उसके मशवरों पर अमल करे और उससे अपनी इस्लाह करवाए। ये नहीं समझे हम लोग कि हम किताबें पढ़ लें तो हमारे लिए काफी है, इस्लाह हो जाएगी। क्यों जा, एक मौलवी साहब ने हकीम उल उम्मत थानवी से कहा कि हजरत जी क्या आप कैद लगाते हैं कि अल्लाह वाले से तज़किया जरूरी है? हजरत ने सब इतना पूछा, मौलवी साहब ये बताओ तज़किया फेले लाजिम है या मुतादी है, बस इतना पूछा। अब खामोश, कहा जवाब दो ना, अब जवाब दो, क्यों नहीं कहते, बस खामोश। तब हजरत ने फरमाया जब इस बात को तुम तस्लीम करते हो ये फेले मुतादी है, तो कोई शख्स अपना तज़किया खुद कैसे कर सकता है? एक डॉक्टर है जो गुर्दे की पत्थरी निकालता है, उसके अपने गुर्दे में पत्थरी पैदा हो गई, निकाल सकता है वो? ज्यादा से ज्यादा बेहोश कर लेगा अपने आप को इंजेक्शन लगा के, लेकिन पत्थरी कैसे निकालेगा? पता चला डॉक्टर को भी डॉक्टर की जरूरत है। हजरत ने फरमाया शेख को भी शेख की जरूरत है। दादा मेरे मुर्शिद ने तीन मशायख किए, हजरत माशा मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह, जब हजरत की उम्र 15 बरस की थी, 3 बरस उनके साथ रहे, 18 बरस की उम्र में हजरत माशा अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह, जो हकीम उल उम्मत थानवी के बड़े खुलाफा में से थे, 17 बरस उनके साथ रहे, दिन और रात का जमाना गुजारा। उनके इंतकाल के बाद हजरत मौलाना शाह अब्राहुल हक साहब रहमतुल्लाह अलैह को अपना शेख और मुर्शिद बनाया। तो मेरे प्यारे दोस्तों, किसी अल्लाह वाले को अपने सर के ऊपर रखे। देखिए साहब, चित्राल के अंदर गंदम की फसल तकरीबन शुमाली इलाकों में सबसे आखिर में होती है, सिंध में सबसे पहले हो जाती है, फिर आहिस्ता आहिस्ता जैसे जैसे शुमाल की तरफ बढ़ते चले जाएं वैसे वैसे थोड़ी ताखीर होती है। क्यों? वहां पर गर्मी ज्यादा होती है, सूरज की गर्मी की वजह से गंदम की फसल जल्दी तैयार हो जाती है। तो पता ही चला कितनी किसान मेहनत करे लेकिन अगर सूरज की गर्मी ना हो तो फसल तैयार नहीं होती। फरमाया उसी तरह से जिस तरह से गंदम की फसल की तैयारी के लिए आफताब हिस्सी की जरूरत है, इस सूरज की जरूरत है, इसी तरह से हमारे दिल में अच्छे अखलाक और आमाल सालिहा और गुनाह से बचने के लिए आफताब मानवी की जरूरत है। ये अल्लाह वाले क्या है? ये आफताब मानवी है मेरे दोस्तों, इनके सोबत से अच्छे अखलाक इस्लाह और ताल्लुक। लेकिन ये नहीं कि जी हम भी हजरत बैत है, हम भी बैत है, हम भी बुजुर्गों से ताल्लुक और बैत है। क्या जी पीर से जाकर पूछो कि आपका ये मुरीद है? कहा हमें तो पता ही नहीं, हमने तो शक्ल ही नहीं देखी उसकी। सिर्फ बैत होना काफी नहीं है, बैत तो सुन्नत है, अच्छी चीज है, लेकिन असल जो इससे मकसद है वो इस्लाह है जो कि फर्द है मेरे दोस्तों। एक आदमी अगर बैत नहीं होता, हजरत मुफ्ती अहमदुर्रहमान साहब रहमतुल्लाह के वालिद साहब मौलाना अब्दुलरहमान साहब रहमतुल्लाह, क्या आलम था, हजरत थानवी रहमतुल्लाह से खतो किताबत, और आलम यह कि मुरीद नहीं है, और इस खतों के बाद किताबत इस आला दर्जे की कि हजरत ने अपनी जिंदगी में जो हजरत के अशरफ सवाने शाया हुई उसके अंदर इनके खतूत मौजूद है। हजरत ने जब यह खत लिखते हजरत इस्लाह का जवाब लिखते खतूत शाया, तो एक दिन हजरत ने खिलाफत नामा भेज दिया मौलाना अब्दुलरहमान साहब कैमलपुरी रहमतुल्लाह अलैह को। वो पहुंच गया कि हजरत ये क्या कि आपने मुझे, मैं तो आपका मुरीद भी नहीं हूं, आपने मुझे खिलाफत नामा भेज दिया। फरमाया मुरीद होते क्या देर लगती है, आओ अभी मुरीद कर लेते। तो देखा हकीम उम्मत की नजर देखिए, मौलाना अब्दुलरहमान साहब का इखलास देखिए, इखलास देखिए, मुरीद नहीं है लेकिन खत का मामला इस्लाही ताल्लुक कायम किया हुआ। और हकीम उम्मत का इखलास देखिए कि ये नहीं देखा कि जी मेरा मुरीद है तो उसको खिलाफत दूं, नहीं बल्कि क्या देखा, देखो कितना इस्लाह हो रही है, इस्लाह करवा रहा है, मुखलिस है, इससे दीन का काम होगा, लादा खिलाफत नामा इनायत फरमा दिया। तो मेरे दोस्तों आखिरी बात यह है कि हम किसी अल्लाह वाले को अपने सर के ऊपर रखें, लेकिन सिर्फ बैत काफी नहीं है कि बैत रख लिया उसके बाद छुट्टी कि जी पीर कंधे पर उठाकर ले जाएगा वो। जैसे एक दफा वो हमारे एक दोस्त से सुना है, कराची का ही वाक्य है कि एक शेठ साहब एक मदरसे में गए, एक शेठ साहब मदरसे में गए और कहने लगे वो मेरा तालिब इल्म कहां है। हैरान मोहतमिम साहब परेशान कि मेरा तालिब इल्म, वही हमारे एक दोस्त बैठे हुए थे, उन्होंने कहा कि मोहतमिम साहब एक काम करें किसी मोटे से तालिब इल्म को बुलवा लें। तो अब वो बुलवा लिया मोटे एक तालिब इल्म को, समझे नहीं कि मामला क्या। अब सेठ साहब ने उसको अपने साथ बिठाया, उसको नाश्ता करा रहे, लो अंडा खाओ, ये मक्खन खाओ, ये शहद खाओ खूब। अब वो जब चले गए तो उसके बाद पूछा मोहतरम साहब ने, भाई ये मामला मेरी समझ में नहीं आया। उन्होंने कहा भाई साहब बात यह है, ये सेठ साहब असल में इसके कंधे पर बैठकर जन्नत में जाएंगे, इसलिए उन्होंने मोटा तालिब इल्म का क्यों मैंने मंगवाया था। वो ये समझ रहे कि चंदा जिसको दिया ना अब हम इसके कंधे पर बैठकर जन्नत में जाएंगे। तो मेरे प्यारे दोस्तों अल्लाह ताला जो बात पेश की गई मुझको भी अमल की तौफीक अता फरमाए और इखलास अता फरमाए और अपनी मोहब्बत और ताल्लुक नसीब फरमाए और इस मदरसे को भी कबूल फरमाए, हमारी दीनी कोशिशों को कबूल फरमाए। वाखिरु दावा।